यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने सम्बन्धमा सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। देशको गरिमा अभिवृद्धिमा कलाकार, स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। सुशासन, जवाफदेहिता र न्यायपालिकाको समग्र सुधारको लक्ष्यसहित न्यायपालिकाको पाँचौं रणनीतिक योजना सार्वजनिक। अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु र महिला एसिया कपको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीद्वारा अभ्यास खेलमा श्रीलंकामाथि 2 रनको जीत।
सुनत, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताउनु भएको छ। नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन सामान्य घटना भएको बताउँदै नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताउनुभयो। सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने विषयमा आफ्नो ध्यान केन्द्रित गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले मुलुकको विकास, सुशासन कायम गर्दै आम जनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनाका सम्बन्धमा पनि प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जाजरकोट भूकम्प पीड़ितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीलाई भारत, भूटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो। समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पठाउनु भएको छुट्टा छुट्टै शुभकामना सन्देशमा उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देश बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ़ने र लगानी प्रोत्साहन हुने गरी सरकारले नीतिहरू अवलम्बन गर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्धन एवं विस्तार बिना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पार्नुभयो। महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरू सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको महासंघले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकता र सामाजिक सहिष्णुता नै नेपाल र नेपालीको मुख्य विशेषता रहेको बताउनु भएको छ। जनकवि केशरी धर्मराज थापाको 100 जन्म जयन्तीका अवसरमा धर्मराज सावित्री थापा प्रतिष्ठानले हिजो राष्ट्रपतिको कार्यालय शीतल निवासमा गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले लोक संस्कृति र साहित्यले नेपालको राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको गरिमा अभिवृद्धिमा कलाकार, स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको पनि बताउनुभयो। राष्ट्रपति पौडेलले नेपाली लोक साहित्यको अध्ययन, अन्वेषण एवं संरक्षण र प्रवर्धनमा धर्मराज थापाको योगदान नेपाल र नेपालीले कहिल्यै नबिर्सिने बताउनुभयो। त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको संस्कृति, नेपाली समाजको प्राण भएको बताउनुभयो। उहाँले धर्मराज थापाका गीतले नेपालको भाषा र लोक संस्कृतिको प्रवर्धनका साथै नेपाली लोक संस्कृतिलाई विश्वभर पहिचान गराउनमा टिवा पुगेको बताउनुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले 50,000 रूपियाँ राशिको धर्मराज सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार 2080 साहित्यकार वैरागी काइला र धर्मराज सावित्री थापा लोकगीत संगीत पुरस्कार लोक गायक एलपी जोशीलाई प्रदान गर्नुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्री सिंहको कार्यकक्षमा हिजो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो। भेटमा राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो। मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच शहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहोर मैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगका बारेमा पनि छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो। त्यस्तै परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजै शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ। त्यसक्रममा नेपाल भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डाक्टर राणाको सचिवालयले जनाएको छ। भेटमा राजदूत श्रीवास्तवले परराष्ट्र मन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनैतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले स्थिर सरकार बनेसँगै समस्या समाधान हुँदै जाने बताउनु भएको छ। हिजो अर्थ मन्त्रालयमा नेपाल बैंकर्स संघका पदाधिकारी संघको भेटमा उहाँले अर्थतन्त्रका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले दृढ़ताका साथ काम गर्ने बताउनुभयो। उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत रूपमा गर्नुपर्ने हस्तक्षेपका लागि सरकारले आवश्यक कदम चाल्ने र सोही अनुसार बजारमा सकारात्मक सन्देश सम्प्रेषण गरिदिन बैंकरहरूसँग आग्रह पनि गर्नुभयो। अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट केही सहज व्यवस्था अपेक्षा गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सुझबुझपूर्ण तरिकाले मौद्रिक नीति ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो। भेटमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले बैंकिङ क्षेत्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताउँदै सरकारबाट समस्या समाधानका लागि उचित पहल हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो। न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना 2081-86 हिजो सार्वजनिक गरिएको छ। प्रधान न्यायाधीश विशुम्बर प्रसाद श्रेष्ठले हिजो सार्वजनिक गर्नुहुँदै न्यायपालिका सुधारका लागि स्पष्ट खाका योजनामा समेटिएको बताउनुभयो। उहाँले न्यायमा सबैको पहुँच सुनिश्चित गर्न तथा सुशासन, जवाबदेहिता र न्यायको समग्र सुधार पाँचौं पञ्चवर्षीय योजनाले गर्ने बताउनुभयो। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाश मान सिंह राउतले न्यायिक सुधारका लागि मुद्दाको संख्या नै कम गर्नुपर्ने र जनताले आशा गर्ने गरी नतिजामुखी तरिकाले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून निर्माण र कानूनको व्याख्या गर्दा जनतालाई न्याय पर्ने गरी गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्यायिक सुधारका लागि कानून व्यवसायी पनि एउटा सरकारवाला पक्ष भएको र न्यायपालिकाको काममा सम्पूर्ण कानून व्यवसायी सहयोग गर्न तयार रहेको बताउनुभयो। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्व सचिव र पूर्व महालेखा परीक्षकहरूसँग छलफल गरेको छ। समितिले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा, सहकारी मन्त्रालयका पूर्व सचिवद्वय गोपीनाथ मैनाली र डाक्टर दामोदर रेग्मीसँग हिजो छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो। सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकट लगायत विभिन्न संरचनाको कानूनी एवं व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेश गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ। समितिको हिजो बसेको बैठकले बेरुजु सम्बन्धी धारणामा एकरूपता कायम गर्न समिति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सातै प्रदेशका लेखा समिति सभापति, महालेखा परीक्षक, अर्थ मन्त्रालय, महानगरपालिकाका प्रतिनिधिको सहभागितामा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ। यस्तै देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढ़ी पहिरो, चट्याङ जस्ता विपत्तिमा परेकालाई यथाशीघ्र उद्धार गरी उचित बसोबासको व्यवस्थासहित राहत सामग्री उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ। बैठकमा सदस्यहरूले समितिमा आएका उजुरीको छानबिन, दिएका निर्देशन कार्यान्वयन, सोधिएका प्रश्नको जवाब, अन्तर्विधायकी भेला, समितिको काम र कार्य जिम्मेवारीको समीक्षा गरिनुपर्ने माग गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ। भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्न सक्ने आकलनमा भारततर्फका जिल्लाको समन्वयमा खोजी गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तर प्रदेशको महाराजगंज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिक्टका डीएमसँग समन्वय गरिएको हो। त्रिशुली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ। नदीमा बाढ़ी आइरहेकाले सब भारत पुग्न सक्ने अनुमान गरिएको हो। गत शुक्रबार दुईवटा यात्रुवाहक बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशुली नदीमा बेपत्ता भएका थिए। उक्त बसमा सवार 65 जना मध्ये 3 जना सकुशल निस्केका थिए भने 62 जना बेपत्ता भएका थिए। हिजोसम्म 17 जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ। संखासभाको सिलिचोङ गाउँपालिका एक सिसुवा खोलामा पहिरोसँगै खसेको ढुङ्गाले किचेर एकै परिवारका 2 जनाको मृत्यु भएको छ। ढुङ्गाले किचेर 55 वर्षीय मोतीमाया राई र 25 वर्षीय समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपाल राज मेहावाङले जानकारी दिनुभयो। घटनामा 29 वर्षीय रविना राई गम्भीर घाइते भएकी छिन्। रूकुम पश्चिममा आएको बाढ़ीले घर बगाउँदा पुरिएका 3 बालिकाको शव निकालिएको छ। बाढ़ीले घर बगाउँदा पुरिएर मृत्यु भएका 10 वर्षीय हितमाया पुन, 8 वर्षीय धनसा पुन र 4 वर्षीय मनिषा सार्कीको शव निकालिएको 8 बिस्कोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो। प्रत्येक वर्ष आषाढ़ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। आषाढ़ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। एक वर्षमा 24 एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासका 4 महिनामा पर्ने 8 एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र 4 महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबुदनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्दछन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढानील कण्ठ, काठमाडौँ उपत्यका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लागेको छ। कैलालीको कर्णाली चिसापानी क्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको छ। सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार रहेको यस क्षेत्रलाई अतिक्रमणबाट जोगाउन पहल थाल्नुपर्ने स्थानीयको भनाइ छ। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
सरकारले पर्यटकीय गन्तव्यका रूपमा अघि सारेको कैलालीको कर्णाली चिसापानी क्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको छ। सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार समेत रहेको चिसापानी क्षेत्र भूमाफियाको दबदबामा वर्षेनी अतिक्रमणको चपेटामा पर्दै गएको छ। पहिले वन क्षेत्र रहेको चिसापानी क्षेत्रमा हाल कच्ची टहरादेखि ठूलो लगानीमा पक्की घर, होटेल निर्माण गरी बस्ती बसाल्ने क्रम बढ्दो रहेको स्थानीयको भनाइ छ।
पहिलाको भन्दा अहिले टहरा बनाउनेहरू, घर बनाउनेहरू धेरै छन्। पहिलाको बस्ती भन्दा अहिले धेरै बढिराखेको छ। यो पुरै ऐरानी हो।
सुनियोजित रूपले बस्ने, वन फाड्ने, घर बनाउने क्रमको चपेटमा त्यो परेको छ।
डिभिजन वन कार्यालय धनगढ़ीका अनुसार कैलालीमा चिसापानी क्षेत्र सहित करिब 22,000 हेक्टर वन क्षेत्र अतिक्रमित रहेको छ। भू माफियाको चलखेलमा चिसापानी क्षेत्रमा अतिक्रमण निर्माण गरिएको छ। डिभिजन वन अधिकृत रामचन्द्र कडेल ठोस नीति नआउँदासम्म चिसापानी क्षेत्रको अतिक्रमण हटाउन कठिन रहेको बताउनुहुन्छ।
राष्ट्रिय लेभलबाट पोलिसी बन्नुपर्छ, केन्द्रीय लेभलबाट पोलिसी नबन्दासम्म ती हट्नु कठिन छ।
कर्णाली चिसापानी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै लैजाने सरकारी लक्ष्य हासिल गर्न त्यस क्षेत्रमा बसेकाहरूको वैकल्पिक व्यवस्थापनको खोजी गरी अतिक्रमित क्षेत्र खाली गराउनेतर्फ सम्बन्धित निकायले ठोस कार्ययोजना बनाएर अघि बढ्न जरूरी देखिन्छ। जगत साउद, नेपाल, धनगढी।
अब केही विदेशका समाचार। अफगानिस्तानको नानगहार प्रान्तमा भारी वर्षा र बाढ़ीका कारण 40 जनाको मृत्यु भएको छ। घटनामा 347 जना घाइते भएका र हताहतको संख्या बढ़ने अनुमान गरिएको छ। अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुखरोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा व्यापक आर्थिक क्षति पुर्याएको छ। अफगानिस्तानको कुनार प्रान्तमा आएको आकस्मिक बाढ़ीले बगाउँदा 5 जनाको मृत्यु भएको छ। मेदेखि भारी वर्षा र बाढ़ीले युद्धग्रस्त देशमा 400 भन्दा बढ़ीको ज्यान गएको छ भने हजारौंलाई घरबार विहीन बनाएको छ। उता इजरायलले गाजाको खान युनिस प्रान्तमा रहेको शरणार्थी शिविर नजिक हवाई आक्रमण गर्दा कम्तीमा 13 जनाको मृत्यु भएको छ। यसै गरी इजरायलले नुसरेत शरणार्थी शिविरमा रहेको एउटा विद्यालयमा पनि आक्रमण गरी 8 भन्दा बढ़ीको हत्या गरेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत अक्टोबर 7 हमासले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 38,700 भन्दा बढ़ी पालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने करिब 90,000 मानिस घाइते भएका छन्। अब आर्थिक समाचार।
मंगलबार साउन 1 गतेदेखि नेपालमा नयाँ आर्थिक वर्ष शुरू भएको छ। आर्थिक वर्ष शुरू भएसँगै सरकारले जारी गरेको चालू आर्थिक वर्ष 2081-82 को बजेट पनि कार्यान्वयनमा आएको छ। चालू आर्थिक वर्षको प्रारम्भ भएसँगै 16 पञ्चवर्षीय योजना पनि कार्यान्वयनमा आएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 18,60,30 करोड़ बराबरको बजेट सार्वजनिक गरेको थियो। बजेट सम्बन्धी विनियोजन विधेयक संसदबाट पारित भई असार 30 गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो भने बजेटसँग सम्बन्धित अन्य 3 विधेयकहरू भने मंगलबार साउन 1 गते नै प्रमाणीकरण भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनका बैठकबाट पारित 3 विधेयक साउन 1 गते प्रमाणीकरण गर्नु भएको हो। राष्ट्रपतिले आर्थिक विधेयक 2081, राष्ट्र ऋण उठाउने विधेयक 2081 र भन्सार महसुल विधेयक 2081 प्रमाणीकरण गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2080-81 सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष लक्ष्यको 74.29% राजस्व असुली भएको छ भने 80.44% बजेट खर्च भएको छ। गत आर्थिक वर्षका लागि सरकारले कुल 17,51,31 करोड़ बराबरको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा कुल 14,08,76,45,00,000 बराबर मात्रै खर्च भएको छ। चालू शीर्षकमा गत आर्थिक वर्षका लागि 11,41,78,00,000 बजेट विनियोजन भएकोमा लक्ष्यको 83.41% अर्थात 9,52,41,51,00,000 खर्च भएको छ। त्यस्तै पुँजीगत शीर्षकमा 3,02,07,44,00,000 विनियोजन भएकोमा लक्ष्यको 63.47% अर्थात 1,91,71,00,000 खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको बजेट खर्च 86.07% खर्च भएको महालेखा नियन्त्रकको तथ्याङ्कमा उल्लेख छ। सरकारले गत आर्थिक वर्षका लागि 14,72,48,47,00,000 राजस्व उठाउने लक्ष्य लिएको थियो तर वार्षिक लक्ष्यको 74.29% अर्थात 10,93,97,00,000 बराबर मात्रै राजस्व असुली भएको छ। संकलित राजस्व मध्ये कर राजस्वको लक्ष्य 72.35 र गैर कर राजस्वको लक्ष्य 97.68% बराबर भएको छ। 26 महिनापछि नेपाली शेयर बजारको परिसूचक 2,300 अङ्क माथि पुगेको छ। मंगलबार शेयर बजार 2,310 अङ्कमा कायम भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक 70.18 अङ्कले बढेको छ। मंगलबार बजारमा कुल 9,13,00,000,000 बराबरका शेयरहरूको किनबेच भएको छ। सोमबार 8,73,00,000,000 बराबरको शेयरको किनबेच भएको थियो। मंगलबार 234 कम्पनीहरूको मूल्य बढ्दा 8 कम्पनीहरूको कारोबार मूल्य घटेको छ। यस दिन हाइड्रो पावर समूह सबैभन्दा धेरै 5.4% बढेको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स, निर्जीवन बीमा र अन्य तथा व्यापार समूह समूहका उपसूचकहरू बढेका छन्। यस दिन नौ कम्पनीहरूको मूल्य 10% बढेको छ। स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रति तोला 900 रूपियाँले वृद्धि भएको छ। मंगलबारको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। सोमबार प्रति तोला 1,46,900 रूपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार 1,47,800 रूपियाँमा कारोबार भएको छ। यस दिन चाँदीको मूल्य भने तोलामा 10 रूपियाँले घटेको छ।
भुवन प्रसाद आचार्य, अब खेल समाचार।
श्रीलंकामा हुने वुमेन्स एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले मंगलबार अभ्यास खेल जितेको छ। त्यस्तो अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमेन्स डेभलपमेन्टलाई 2 रनले हराएको छ। यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो। 113 रनको लक्ष्य पछ्याएको श्रीलंका वुमेन्स 19.5 ओभरमा सबै विकेट गुमाएर 110 रन मात्र बनाउन सक्यो। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले 6 विकेटको क्षतिमा 112 रन बनाएको थियो। यसअघि नेपालले पहिलो खेलमा 33 र दोस्रो खेलमा 4 विकेटले पराजित भएको थियो। श्रीलंकामा शुक्रबारदेखि शुरू हुने एसिया कपमा नेपाल समूह एमा छ। नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन्। नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन 6 र भारतसँग साउन 8 गते खेल्नेछ। मनाङ मर्सान्ती क्लबले एन्फा U18 युथ लीगमा सङ्कटा क्लबलाई पराजित गरेको छ। सातदोबाडो स्थित एन्फा मैदानमा मंगलबार सम्पन्न खेलमा मनाङले सङ्कटालाई 1-0 गोलले पराजित गरेको हो। मनाङको जितमा विशाल चन्दले गरेको गोल नै निर्णायक बन्यो। मनाङले 3 अङ्क जोड्यो। नेपाल भलिबल संघले महिला U20 राष्ट्रिय टोलीका खेलाड़ीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ। काबा U20 महिला च्याम्पियनशीपमा भाग लिन जाने टोलीको विदाईका क्रममा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले युवा टोलीका खेलाड़ीलाई 1 वर्षका लागि जनै मासिक 1,000 रूपियाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो। मालदिवसमा यसै साता शुरू हुने काबा U20 महिला भलिबल च्याम्पियनशीपमा भाग लिने युवा टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। च्याम्पियनशीप साउन 3-8 गतिसम्म मालदिवसको मालेमा हुनेछ। च्याम्पियनशीपमा नेपाल, आयोजक मालदिव्स, किर्गिस्तान र श्रीलंका गरी 4 राष्ट्रको सहभागिता रहेको छ। नेपालले साउन 3 गते श्रीलंकासँग खेल्दै काबा U20 महिला भलिबल च्याम्पियनशीपको शुरूआत गर्नेछ। साउन 4 गते किर्गिस्तान र साउन 5 गते मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन लीग पछि लीगको शीर्ष र चौथो हुने टोली र लीगको दोस्रो तेस्रो हुने टोलीले सेमी फाइनल खेल्नेछ। 2 खेलको विजेताले फाइनल खेल्नेछन्।
अझै बम अब मौसम। आज बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:19 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने सम्बन्धमा सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। देशको गरिमा अभिवृद्धिमा कलाकार, स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। सुशासन, जवाबदेहिता र न्यायपालिकाको समग्र सुधारको लक्ष्यसहित न्यायपालिकाको 5 रणनीतिक योजना सार्वजनिक। अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु र महिला एसिया कपको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीद्वारा अभ्यास खेलमा श्रीलंकामाथि 2 रनको जीत। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।